नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी कथा संग्रह लिएर आएका छौं। कथाकार सुमित्रा नेउपानेको कथा संग्रह आँखा र आँखाहरूबाट हामी आज कथाहरू वाचन गरेर सुनाउँछौ। 2071 सालमा यो पुस्तक पहिलो पटक प्रकाशित भएको हो र श्रुति सम्वेकका लागि प्राप्त भएको आँखा र आँखाहरू कथा संग्रहभित्र 14 कथाहरू संग्रहित छन्। महानन्द ढकालको सम्पादन रहेको कथाकार सुमित्रा नेउपानेको कथा संग्रहभित्र संग्रहित अब हामीले सुन्ने कथाको शीर्षक छ सपना र पलासहरू। प्रसन्न थियो, ओठमा मुस्कान र मनमा उकुस मुकुस पनि, सबै सपना आज पूरा भएका थिए। बैंक ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छाडेको सुमन लामो समयसम्म घर परिवारसँग बेखबर थिए। मोटो खाइलाग्दो र गोरो वर्णले विदेशीकै छनक दिएको थियो। टम्म मिलेको शरीरमा लगाइएका कपडाले कामुकता झल्काइरहेका थिए। भरियाहरूले भारी बिसाए। बाहिर थोत्रो कुर्सी थियो, त्यसैमा खुट्टा राखेर चारैतिर नजर लगाए। पाखोबारी बाँझो र खण्डहर थियो। बगैँचाको नामो निशान थिएन। उनी जाने बेलामा ढकमक्क फूल फुलेका थिए। सरला ए सरला, बाबु बाबु युगल, प्रत्युत्तर आएन। ढोका लगाइएको थियो, तालचा थिएन। ढोका उगारे, भित्र पसे। सामानहरू यत्रतत्र छरपस्टिएका थिए। आफूले छाडेका सामग्रीहरू कुनै थिए कुनै थिएनन्, भएका पनि थोत्रिएका थिए, थपिएका थिएनन्। घरभरि माकुराले जालो बनेको थियो, भुइँभरि कसिङ्गर थियो। भित्तातिर फर्के, युगल सरला र आफ्नो फोटो मुसुक्क हाँसिरहेको थियो। फोटो उठाए, छोरा र श्रीमतीको गाला मुसारे, माया भरिएर आयो। भान्सा कोठामा बसे। भाँडा धेरै जसो रित्ता थिए। थोत्रो ग्यास चुलो लिगिजाइरहेको थियो। ग्यासमाथि चिया पकाउने भाँडो क्वालिटी परेर घोप्टिएको थियो। यत्रतत्र जुठा भाँडा भेटिन्थे। उनलाई ग्लानी भयो। घरले उनको अनुपस्थिति प्रष्ट झल्काइरहेको थियो। आफैलाई धिक्कारे, थुक्क म कति स्वार्थी भएछु है, दुःख पाएछन् कारी यिनीहरूले। तुरुन्तै सम्हालिए, म आइहालेन, अब सबै कुरा दुरुस्त बनाउँछु। छिमेकीहरू दिउँसै ढोका खुल्ला भएको देखेर अचम्म परे। प्राय बिहान र रातिमा मात्र खुल्ने घरमा आज अनौठो भएको थियो। सुमन खिस्सा हाँस्दै बोले, नमस्ते माइली आमा, सन्चै हुनुहुन्छ? बुढी आमाले चिनी नचिन् क्यारे, खुबै गोरिन्। बाबु तिमी सुमन पो हौ, बल्ल चिन, कति राम्रा भएछौ, तालुको कपाल झरेछ, ठम्म्याउन सकिन। नमस्ते बाबु, नमस्ते। पाकेको चिया खान माइले आमा सधैँ टुप्लुक्क आइपुग्थिन्। आज घरैबाट बोलिन्, आमा सरला कता गएछन्? कतै देख्दिनँ, युगल पनि छैन। कतै काम गरेर जान्छु भनेकी थिइन् कि? धेरै प्रश्न सोधे तर जवाफ खै भन्ने सङ्केतमा ओठ फर्काएर मात्र दिइन् र लुरुक्क भित्र पसिन्। वरपरका छिमेकी क्रमशः रमिते बन्ने क्रम जारी थियो। सरला घर आउँदै थिइन्। ढोका खुल्ला थियो। छिटो छिटो खुट्टा चालिन्। के भयो मेरो घरमा युगल? उनको शङ्का उपशङ्का बढ्दै गयो। आज सोच्नै नसक्ने परिस्थिति भित्रिएको थियो। के तपाईँ आउनुभयो? सामान्य भाषामा बोलिन् सरला। बिहान मात्रै छुट्टिए जस्तै गरी भित्र पसिन्। चियाको भाँडोमा पानी बसालिन्, चिनी थिएन। हतारिँदै पसलतिर लागिन्। एक पाउ चिनी उधारो दिन दुःख मान्ने साउजीले एक किलो चिनीको थैलो हातमा थमाउँदै भने, पैसा पछि दिए पनि पुग्छ। सुमन भान्सामा पसे भुइँमा थ्याच्च बसेर दाउरा धकेल्दै थिइन् सरला। पछाडिबाट बिस्तारै हात समाए, रोमाञ्चित बन्दै भने, बाबु खै त? उनको हात रुखको जरा जस्तै चेप्टिएको थियो। हातमा लगाएका चुरा खस्ने लागेका थिए। कपाल जिङरिङ्ग परेर टुक्रिएको थियो। लगाइएका कपडाहरूले परिचय फरक किसिमले दिइरहेका थिए। खुट्टामा तुना फेरिएका चप्पलले सुमनलाई पुनः मर्माहित बनायो। लामो कपाल, गोलो अनुहार, बान्की परेको शरीर र मेकअपले अप्सरा जस्तै देखिने प्यारी र कलकलाउँदी सरलालाई छाडेर गएका थिए सुमन। अझै खुसी, सुखी र सुन्दर बनाउने सपना बोकेर झण्डै एक दशक बेपत्ता भएका थिए। के गर्छ बाबुले, कस्तो छ, ठुलो भयो होला, कतिमा पढ्छ, यावत प्रश्नहरूको जवाफ अँ र हमा दिइन् सरलाले। मलाई हेर न, कोल्टे बसेकी श्रीमतीलाई आफूतर्फ फर्काए। म नभएर दुःख पायो है, तर जवाफ आएन। जवान श्रीमती र सानो छोरालाई छोडी सलुसँग कोर्ट म्यारिजको अभिनय गरेर अमेरिका छिरेका थिए सुमन। सुब्बाको जागिरले सन्तोष थिएन उनलाई। अमेरिका पुग्ने र पैसामा चुर्लुमा डुब्ने चाहना थियो उनीमा। एक दिन सरलालाई फकाउँदै भनेका कुरा मस्तिष्कमा घुमिरहेका थिए। सरला, म पनि अमेरिका जाने भए नि। कसरी? सरुलाई डिबी परेको छ, उसीसँग मैले कुरा पनि गरिसके हुन्छ भनेकी छ। हुँदैन, पर्दैन जान, के चाहिएको छ हामीलाई योभन्दा बढी? जागिर छँदैछ, खान पुगेकै छ, बाबुलाई पढाउन सके भइहाल्यो नि, सरलाले भनेकी थिइन्। बाबुलाई म डक्टर बनाउन चाहन्छु, अमेरिका जाने यस्तो अवसर फेरि कहाँ पाइन्छ र? सलुलाई अमेरिकन डिबी चिट्ठा परेको थियो। गरिब घरकी सोची केटी सलुसँग न त अमेरिका पुग्न सक्ने पैसा नै थियो, न त आँट नै। उसलाई चाहिने पैसा लगानी गर्न तयार थिए सुमन। अमेरिका जान लोभिएका उनी प्रक्रिया अघि बढाउँदै थिए। सलुको विवाहित लोग्ने भएर मात्र सुमन अमेरिका जान पाउने थिए। सरलाई मान्न तयार थिएनन्, आफ्नो लोग्नेलाई अर्काको जिम्मा लगाउने साहस थिएन उनीसँग। सुमनलाई रोक्ने धेरै कोसिस गरिन्, तर उनले सकिनन्। वर्षौँ भइसकेको थियो सुमनले डिबी भर्न थालेको। डिबी खुल्नु पूर्वबाट सुरु भएको अमेरिकन चर्चा परिचर्चा रिजल्टपछि निराशामा टुङ्गिन्थ्यो। अमेरिकाको डिबी खुल्दैछ, खुल्यो, भर्ने म्याद आधी सकिँदैछ जस्ता कुरा सुमन जोडतोडका साथ सुनाउँथे। चिट्ठा खुलेपछि उनको अनुहार मलिन बन्थ्यो। सुमन सर, यसपालि त हजुरलाई पर्यो होला नि भन्ने शब्दले मर्माहत बनाउँथ्यो उनलाई। क्रेज बढ्दै थियो। घर परिवार समाज पत्र पत्रिका लगायत सबै क्षेत्रमा डिबीको खुलेर प्रशंसा गर्ने मध्ये सुमन अब्बलमा गरिन्थे। टिभीमा हेरेको अमेरिकालाई प्रत्यक्ष हेर्ने, महसुस गर्ने, अकुत सम्पत्ति जम्मा गरेर सुखसँग बाँच्ने कल्पनामा बित्थे उनका कैयौँ रातहरू। यसपटक यो मौकालाई गुमाउन चाहन्नथे उनी। सँगै सुतेको छोराको अनुहारमा हेर्थेर पैसासँग दाँस्थे। छोराको सुख र भविष्य पैसाभित्रै देख्थे। श्रीमतीको ऐस आरामको जिन्दगीलाई डलरसँग दाँस्थे। ठूलो घर, सुन्दर श्रीमती र दक्ष छोराको परिकल्पनामा बाँच्न थालेको धेरै भइसकेको थियो उनको। मध्यमवर्गीय परिवार र सम्झौताको जिन्दगी बुद्धि र भाग्य दुवै नहुनेले मात्र जिउनुपर्छ भन्ने सोच्थे। सलुसँगको यसपालिको साथलाई छुटाउन नहुने देखेर नजिकै नै थियो उनीसँग। सलु, सेकेन्ड लेटर आयो? छैन, किन, कसरी जाने, खोइ पैसा पनि छैन, डिबी पर्दै अमेरिका जानै पर्छ र? म त जान्न दाई, आनन्द छ यहीँ, सुख दुःख गर्यो खायो, उता गएर कति दुःख पाइने हो, नचिनेको ठाउँ, आफ्नो कोही हुँदैनन्, यस्तै खोजेका थिए उनले। मौकाको फाइदा उठाउने अवसर थियो यो, सम्झाए सलुलाई, धेरै कुराको लोभ देखाए, घर परिवार समेतलाई प्रभावित बनाइछाडे, अन्ततः सलुको परिवारलाई आफ्नो जिम्मा लगाएर सलुलाई अमेरिका पठाउन तयार बनाए। सरला, कुरा बुझ न, अमेरिका जाने मेरा लागि मात्र होइन, तिम्रै लागि सोचिरहन्छु म। एकपटक ग्रिन कार्ड हात परेपछि त हुँदैन, मलाई पैसा पनि, पैसा होइन माया चाहिन्छ, सरलाले भनेकी थिइन्। हजुरको साथ चाहिन्छ, हजुर बिना म अपुरो हुन्छु, जे छ म त्यसैमा सन्तुष्ट छु, यी सबै कुरा छाडिदिनुहोस्, जनक्क रिसाउँदै धेरै पटक भनेकी थिइन् सरलाले। मनभित्र अमेरिका दौडाएका सुमनलाई जसरी पनि श्रीमती फकाउनु थियो, डिभोर्स गर्नु थियो, पुनः सलुसँगको वैवाहिक सम्बन्ध देखाएर अमेरिका छिर्नु थियो। यस्तो अमूल्य मौका फेरि आउनेवाला थिएन। गाउँका धनी बनाउँदाको ठाट एवं रवाफ देखेकी थिइन् सरलाले पनि। शरीरभरि ढकमक्क गहना र कपडाले छोपिएर लोग्नेको हात समाएर मस्कन्दै गरेका धेरै युवतीप्रति उनको मन लोभिँदै जान थालेको थियो। पैसाको धाक र घुर्की लगाउने छिमेकीको अगाडि दाजीले सोचसुस्तरी पलाउन थालेको थियो। उनको सपना रातो चुरापोते, रङ्गी बिरङ्गी पहिरन र महँगा गहनामा सजिन थालेको थियो। एकातर्फ सुमनको कल्पना र अर्कोतर्फ सरलाको अतृप्त सम्पत्तिवाल बनेर हर क्रमशः मिल्दै जान थालेका थिए। अन्ततः सरलाले पठाइन् सुमनलाई। सुमनको जिद्दी सँगसँगै भोलिको रङ्गीन सपना छातीमा सँगालेर अदालतमा छोडपत्र गरिन् सरलाले। आफ्नो सिन्दुर बेचिन्, पैसालाई धरोटीमा राखेर रा। अमेरिकन सपनाले पूर्व र पश्चिम बनाउँदै थियो उनीहरूलाई। छोराको एक्लो जिम्मेवारी काँधमा बोक्ने पालो उनको थियो। घर सम्पत्ति सबै सरलाको नाममा सारियो। धेर थोर जायजथाको मालिक भइन् उनी। कोर्ट म्यारिज भयो सुमन र सलुको। मनको अन्तरकुन्तरको डरलाई अठ्याएर अदालतमा सलु र सुमनको कानुनी विवाहलाई स्वीकारिन् उनले। कागजी विवाह मात्र सम्झेर तिनैजना ढुक्क थिए। जति जति अमेरिका जाने दिन नजिकिँदै थियो, उति उति डराउँदै थिइन् सरला। सुमनको कुतूहलता बढ्दै गएको थियो। ग्रिन कार्ड पाए लगत्तै लिन आउने बाचा गरी सलुसँग अमेरिका उडेका थिए सुमन। यी खाजा लिनुहोस्, अतीत सम्झिरहेका थिए। सरलाको ठाडो बोलीले झस्किए उनी। चाउचाउको कचौरा समेत सरला अगाडि उभिएकी थिइन्। बाबु खै अझै आएन? अह, कहाँ जान्छ युगल? खै बिहान त घरमै थियो। के गर्छ उसले? निरुत्तर भइन् सरला। सधैँ लाडिएर उत्तर दिने सरला कम बोलिरहेकी थिइन्। आँखा र अनुहारबाटै प्यार देखाउन सक्ने उनको मुखाकृतिले अरू केही भनिरहेको थियो। पहिले प्रश्नै नसोधी धेरै उत्तर पाउने सुमन अहिले श्रीमतीको स्वभावमा आएको परिवर्तनप्रति सोचमग्न थिए। श्रीमतीको नजिकै सर सधैँ चलायमन भइरहने र नजिक पर्नाछा जिस्कने सरलाले आज कुनै शारीरिक प्रतिक्रिया देखाएनन्। सुमनको नजरमा कामुक देखिने सरलामा रङ्गहीनता थियो, नैराश्यता थियो। सन्चो बिसन्चो पनि सोधिनौ त भन्ने प्रश्नको जवाब निच्च दाँत देखाएर मात्र दिइन् उनले। ओठ हाँस्नका लागि खुल्न मानिरहेका थिएनन्। सुमन गएदेखि उनका सपनाहरू खण्डहर बनेका थिए। पुग्न पुग एक वर्षमै सुमनसँग सम्पर्क टुटेको थियो। अर्काको जिम्मा लगाएर पठाएको लोग्नेको आश गर्नु भनेको आफैलाई धोका दिनु जस्तै थियो। तँलाई तेरो लोग्ने चाहिएकै थिएन भन्ने छिमेकी र आफन्तका प्रश्नका अघितिर निरुत्तर बनेकी थिइन्। समाजले एक्लै आइमाईलाई हेर्ने नजर र पैसा बिनाको घर परिवार उनका लागि चान्चुने कुरा थिएन। श्रीमानको अभावमा आफ्नो जवानीलाई धेरै पटक बेचेकी थिइन् उनले। घर खर्च, सुमनको पढाइ र अन्य अप्ठ्यारा काम सित्तैमा हुनेवाला थिएनन्। ऋण लिएर तिर्ने उपाय पनि थिएन। सानो काम गर्दा पनि फाइदा खोज्नेहरूले कामको बदलामा जवानीको आश गर्न थाले। घर खर्च चलाउनका लागि के गरिनन् सरलाले? सुमनको अभाव खड्किरहेको थियो। बिछोडको पीडा सहन हम्मी हम्मी परिरहेको थियो उनलाई। मर्नुभन्दा बौलाउनु बेस भने चाहिँ छुट्टिनुको पीडा बिर्सन चुरोटको बट्टाहरूसँग रात बिताउन थालेकी थिइन् उनले। इन्डियन सिरियल हुँदै अन्ततः भट्टीसम्म उनको जिन्दगी जोडिँदै थियो भने छोरा र आफन्तसँगको सम्बन्ध पातलिँदै खानाको अभावमा भोक्कै सुतेका रातहरू उनको मनभरि खेलिरहेका थिए। बाबु आएन? जस्किन सरला। निधारको चिटचिट पसिना पुस्दै सम्हालिन् उनी। छोराको अनुपस्थितिमा आत्तिएका थिए सुमन। झण्डै एक दशकपछिको युगलसँगको भेटका लागि बेचैन थिए उनी। छोराको रूपरङ्ग जिउडाल हेर्ने हतार भएको थियो उनलाई। सरलासँग निस्के सुमन छोराको खोजीमा। गाउँघर डुले। गाउँलेहरू अचम्म मानेर यो जोडीलाई हेरिरहेका थिए। युगलको पत्तो थिएन। धेरै ठाउँ सोधे पनि कसैले पनि जवाफ दिएन। सरला चुपचाप सुमनको पछाडि लिइरहेकी थिइन्। युगल प्राय खरेको किनारमा जानेर बस्ने गरेको सरलालाई थाहा थियो, तर भन्न चाहेनन् उनले। निकै बेरपछि दुवैजना खोला किनारतर्फ लागे। ढुङ्गामाथि बसेर एकोरो खोला हेरिरहेको थियो युगल। चुरोटका बट्टा र सुर्तीका पोकाहरू यत्र यत्र छरिएका थिए। ठिङ्ग्रिङ्ग परेको केशराशि आकाशतर्फ सोझिएको थियो। शरीरका कपडाहरूले अङ्ग प्रत्यङ्ग चियाइरहेका थिए। पैतालामा फाटेका चप्पलहरूले गिजाइरहेका थिए। सुर्ती र चुरोटबाट खिएका र कलेटी परेका ओठहरू चरचरी फुटेका थिए। बालापन देखिनुपर्ने हत्केलाहरूमा सायद भाग्यरेखाहरू नै हराइसकेका थिए। नजिकैबाट एक कालो आकृति खुट्टै समाता जस्तो गरी बगेर आयो। तर्सियो ऊ, खुट्टा माथि तान्यो, ओठ कपाउँदै बोल्यो, अभागी मोरो, दुःख लुकाएछ। ऊ विक्षिप्त थियो, बाबुआमा भएर पनि टुहुरो जस्तो थियो। हाँस्दा रुँदा दुवै अवस्थामा साथी बनेको थियो खरे। बेसरी कपाल समात्यो, मुख बिगार्यो, मन अमिलो पार्यो, पकेट छाम्यो र चुरोट निकाल्यो। सलाई नभेटेपछि हरिकङ्गाल तँ भन्दै गाली गर्यो आफैलाई। चुरोट कच्याकुचुक पारी पानीमा फाल्यो, सुर्तीको पोको निकाल्यो, ओठमा च्याप्यो थोरै झिकेर। दुवै खुट्टा पानीमा क्रमशः चोबिए। भाषीको अतीत र भाग्यको भग्नावशेषलाई बेसरी सम्झने कोसिस गर्यो। साला जिन्दगी भुनभुनायो भित्रभित्रै, पछाडि फर्कियो, आमालाई देख्यो साथमा लोग्ने मानिस पनि। चिन्न खोज्यो तर ठम्म्याएन। उसलाई ठम्म्याउनु पनि थिएन। नदीका किनारमा यस्ता अपरिचित धेरै मानिसहरूलाई आमासँगै देखेको थियो उसले धेरै पटक। केही चिन अनुहारमा हेर्न मन लाग्यो, तर फनक्क फर्कियो आफ्नै दुनियाँमा। बाबु युगल, मेरो छोरो। सुमनले हात समातेर उठाए, अङ्कमाल गरे, आफू जत्रै भएकोमा हर्ष माने। युगल बाबालाई चिनेनौ? निरुत्तर भयो युगल। बाबु दुःख पाइस्, यति बोले उनी। श्रीमतीतिर फर्के। पहाड जस्तै अटल बनेर उभिएकी थिइन् सरला। कुनै प्रतिक्रिया थिएन उनको। सुमनलाई अब सोच्नु र सम्झनु पर्ने केही थिएन, सबै छर्लङ्गै थियो। युगललाई कसरी माया नगरेको धेरै भएको थियो। आमाले आफूलाई माया गरेको सम्झना पनि वर्षौँ अघि पर्खनु पर्थ्यो उसलाई। समाजबाट अपहेलित, साथीबाट तिरस्कृत र स्कुलबाट निष्कासित युगललाई आफैमाथि विश्वास थिएन। सुमनको मनमा अनेक तर्कना खेले। अतीत चलचित्रको पर्दा चाहिँ सरिरहेको थियो। अमेरिका पुग्ने सपना बाहेक अन्त्य सपनाहरू सपनामै परिणत भएका थिए। सलुसँग अमेरिकासम्म पुग्ने शर्तमा विवाहको नाटक रचिएको थियो। दोस्रो विवाह गर्ने रहर न सुमनलाई थियो, न त बुढो लोग्ने स्याहार्ने इच्छा सरुलाई। नयाँ ठाउँ थियो, नयाँ परिवेश, कहाँ जाने र के गर्ने दुवै अनभिज्ञ थिए। एक्लै एक्लै हिँड्नु झनै कठिन भयो उनीहरूलाई। अप्सराहरूको अगाडि ऋषि तपस्वीहरूको तपस्या भङ्ग भए चाहिँ सुडौल शरीर यौवनले भरभराउँदै सलुको सुमनको तपस्या भङ्ग गर्दै थिएन। सँगैको बसोठले श्रीमान श्रीमती जस्तै लाग्थ्यो अरूहरूलाई पनि। सुमनलाई श्रीमानको रूपमा स्वीकार्न कुनै कठिन भएन सरूलाई। सुमन सरूलाई साँच्चैकै श्रीमती स्वीकार्न चाहँदैनथे। शरीर अमेरिका भए पनि मन मस्तिष्क नेपालमै थियो। युगल र सरलासँग रमाउन चाहन्थे। सपनाको भरिया भएर अमेरिका छिरेका थिए उनी। फुले जस्तो फल्ने र सोचे जस्तो हुने भए कुनै दुःखी हुन्थ्यो र पेटका लागि सङ्घर्ष गर्नु पर्यो दुवैलाई। किराना पसल होटल कुल्ली हुँदै चिना मसिना काम झन्डै 2 वर्ष बिताउनु पर्यो उनीहरूले। सिप र अनुभवको आधारमा 2-4 पैसा जम्मा हुन थालेपछि सलु अमेरिकन संस्कृतिमा जम्न थालिसकेकी थिए। सुमनलाई श्रीमान स्वीकारेकी सलुले उनको कमाईमा दावा गर्नु नाजायज थिएन। अमेरिकन जस्तो गर्छन् त्यस्तै गर्न सकेमा नै आफ्नो इज्जत रहने सोच्थेन उनी। युगलको भविष्यका लागि एक सन्तान मात्र जन्माउने निर्णय गरेका सुमनले सरलाको छोरी जन्माउने जिद्दीलाई लत्याएर परिवार नियोजन गरेका थिए। यो कुरा धेरैपछि थाहा पाएकी थिइन् सरूले। मोजमस्तीमा रम्नु, फरक फरक बोयफ्रेन्ड बनाउनु पश्चिमा संस्कृतिको परिचय नै हो क्यारे। यही परिचयको हिस्सेदार भइसकेकी सलुले चारैतिर सम्बन्ध बढाउँदै थिइन्। सलुले सुमनलाई घरको नोकर सम्झन थालेकी थिइन्। आफ्नै कारण अमेरिका छिर्न पाएको कुरा दोहोऱ्याउँथिन्। छोरा युगल र श्रीमती सरलाका लागि अमेरिका पुगेका सुमन फकत सलुका दास बन्दै गएका थिए। अमेरिका छिरेको पनि 5 वर्ष हुँदै थियो। 2 वर्षमै पैसासहित घर फर्कने कबुल गरेका थिए सुमनले। यतिका दिनसम्म न त पैसा पठाए न त खबर नै। छोरा युगल र सरलाले सम्झनाले सताउन थाल्यो। आफूले जिम्मेवारी पूरा गर्न नसकेकोमा पछुतो थियो। नेपाल फर्किने चाहना दिनदिनै बढ्न थाल्यो। पैसा बोकेर फर्कने सम्भावनालाई सलुले तुहाइदिएकी थिइन्। सुमनको कमाईमा रम्न पल्केकी सलुले सुमनलाई नेपाल फर्काउन चाहन्नथिन्। पासपोर्ट र अन्य कागजात पहिले नै लुकाइदिएकी थिइन्। अप्ठ्यारा दिनहरू सकिएका थिएनन्। कागजात एवं पासपोर्ट बिना काम गर्नु पटक्कै सजिलो थिएन। आफ्नो ज्यान दरापमा राखेर काम सुरु गरे। घरमा खबर आदान प्रदान नभएको पनि वर्षौं बितेको थियो। जसरी पनि पैसा कमाउने उद्देश्य बोकेर अमेरिका छिरेका सुमनले छोटो समयमा धेरै पैसा कमाए। सलुसँग छुट्टिएको केही वर्षमै सुमनले लाखौं कमाए। कागजात बिना पनि उनले कहिल्यै पक्राउ खाएनन्। सलुले साथ नदिए पनि भाग्यले साथ दियो। पैसा कमाउने धोका पूरा भयो। पैसा पठाउने बन्दोबस्त मिलाई नेपाली दूतावास मार्फत अन्ततः फिर्ता भए उनी। अनगिन्ती गहना र कपडाले भरिएको झोला सरलाको अगाडि थियो। बजारबाट फर्कँदा बाटैमा झोला खोतल्ने र एउटा रुमाल ल्याउँदा पनि हात्ती नै ल्याइदिए चाहिँ खुसी हुने सरलालाई ती महँगा गहनाले यति बेला लोभ्याउन सकेका थिएन। कुनै उत्सुकता थिएन उनीमा। बाबुसँगै बस्न सुत्न खान र डुल्न मन पराउने युगल आज बाबुको नजिकसम्म परेको थिएन। युगललाई डाक्टर बनाउने धोको पूरा हुने सङ्केत नै थिएन। लागु पदार्थको दुर्व्यसनबाट छुटाउन सुधार गृहका लागि डाक्टरसँग सल्लाह गर्नुपर्ने बाध्यता देखियो सुमनलाई। गाउँ समाजमा इज्जतले बसेका उनीसँग गाउँलेहरू औपचारिकता मात्र निभाइरहेका थिए। अफिसबाट घर फर्कदा सधैँजसो एक आध घण्टा भलाकुसारी घरमै गर्न आउँथे छिमेकीहरू। यतिका वर्षपछि घर फर्कदा समेत उनीहरू निकै हतार भए जस्तो गरिरहेका थिए। सुख दुःखका कुरा गर्न समेत खोजिरहेका थिएनन्। पैसा भएपछि सबै नजिक हुन्छन् भन्ने लागेको थियो सुमनलाई। नीतिशास्त्रमा लेखिएको यो श्लोकबाट निकै प्रभावित भए उनी। टका धर्म टका कर्म टकैव परम सुखम यस्य गृहे टका नास्ति हा टके टक टकायते। अर्थात् पैसाले नै धर्म हुन्छ, पैसाले नै कर्म हुन्छ, पैसाले नै श्रेष्ठ सुख पाइन्छ। जसको घरमा पैसा छैन उसको घर सबै कुराले टकटकिन्छ वा रित्तिन्छ भन्ने नीतिशास्त्रको भाव आज उनलाई झुट्टा लाग्दै थियो। उनीसँग प्रशस्त धन थियो तर सम्मान थिएन। आफूसँग भएको पैसाले श्रीमतीको न सुन्दर जिउडाल फिर्ता आउँथ्यो न आवरण। छोरामा न कुनै उत्साह आउँथ्यो न अनुशासन। एक कमाएर हजारौं गुमाएको महसुस हुँदै थियो उनलाई। आफ्नै घर आफ्नो लागिरहेको थिएन। आफ्नो छोरो र श्रीमती आफ्नै जस्ता लागिरहेका थिएनन्। छरछिमेक र आफन्तहरू नजिक थिएनन्। उनीसँग भौतिक सुख थियो, शान्ति थिएन, सुन्दर ओछ्यान थियो, निद्रा थिएन, मिठो भोजन थियो, भोक थिएन, सबै सबै थियो तर केही थिएन। विजय भएर पनि पराजय खेपिरहेका थिए उनी। श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको वाचन कथाकार सुमित्रा नेउपानेको कथा सपना र पलासहरूको वाचन हो। आँखा र आँखाहरू कथा संग्रहबाट हामीले यो कथालाई लिएका थियौं। केही बेरमा यसै कथा संग्रहभित्रबाट अर्को कथा लिएर आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आज श्रुति सम्वेकमा हामी कथाकार सुमित्रा नेउपानेको कथा संग्रह आँखा र आँखाहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब हामीले वाचन गर्ने कथाको शीर्षक छ फैसला। फैसला हुँदै थियो, मनमा छटपटी बढ्दै थियो, अनेक उतार चढाव चलिरहेको थिए। अनगिन्ती मोड र घुम्तीहरूले जीवन सोचेभन्दा फरक हुँदो थियो। आफ्नै जीवनको फैसला अर्कैले गर्दै थिए। मलाई हतार भइरहेको थियो, जस्तो फैसला भए पनि सुन्न र स्वीकार्न आतुर थिए। मलाई रहस्यको उद्घाटन गर्नु थियो। अदालत परिसर मनमोहक थियो, दिन सफा थियो, घामका किरणसँग आत्मीयता गाँस्दै थिए धेरैले। कसैप्रति कुनै कटुता थिएन रविको, पक्षपात थिएन भानुको। परिसरका फूलहरूले सबैको ध्यान खिचिरहेका थिए। मौरी, भ्रमर र पुतलीहरूको फूलसँगको प्रेम मेरो नजरबाट हट्न सकेको थिएन। अदालत बिहानैदेखि भरिभराउ थियो। अदालतमै सर्वस्व गुमाउनेहरूको पनि कमी थिएन। मुद्दा लड्दा लड्दै हैरान भएकाहरू थकित मुद्रामा थिए। पर्खाई जितको थियो, कसैमा पनि प्रसन्नता देखिँदैन थियो। चिन्तित र मलिन थिए अनुहारहरू। रमाइलो प्रकृतिमा निरस कृत्रिमताले प्रश्रय पाइरहेको देखिन्थ्यो। जिल्लाबाट पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म आइपुगेको थिएँ म पनि। आँसु देखाउन नसक्नेहरूको भिडमा म पनि थिएँ। वादी प्रतिवादी दुवैतर्फका वकिलहरूलाई भ्याइ नभ्याइ थियो। इज्जतको कुरा थियो, सम्मान र प्रतिष्ठाको लडाईँ थियो। प्रमाण जुटाउनमा व्यस्त थिए वकिलहरू। दुवैतर्फकालाई जित्नु थियो। आवश्यकता अनुसार आफ्ना सबूत प्रमाणहरूसँग खेलिरहेका थिए, लडिरहेका थिए उनीहरू। मानौ यस्तो लागिरहेको थियो त्यहाँ कसैले पनि हार्ने छैन। अधिवक्ता बाहार मेरो ओकालत गर्दै थिए। उनीसँग मलाई जिताउने न कुनै सबूत थियो, न त दह्रो प्रमाण नै। फाइल फल्टाए, घोरिए, ऐन नियमका मोटा मोटा किताबहरूका पानाहरूमाथि आँखा दौडाए। मेरो छटपट्टि र बाहारको छटपट्टिमा एकरूपता लाग्दै थियो। मेरो आँखा झ्यालबाट सोझै बाहिरिए। मन एकाग्र गर्न सकिरहेको थिइनँ। क्षतिजमा उडिरहेका चराहरूले मन रोब्याइरहेका थिए। झ्यालबाट परेभाका एक जोडी टाढैसम्म उडेको देखियो। तिनीहरूलाई नियालिरहेको थिएँ। मन बेचैन बन्यो। आँखा सडकमा पुगे। नवविवाहितको जोडी अटोरिक्सामा मस्किँदै थिए। हात समाउँदै आँखै आँखाले कुरा गरिरहेका थिए उनीहरू। सायद पुग्ने गन्तव्य अझै टाढा थियो। एक दम्पति बाटो काट्दै थिए, साथमा बच्चा थियो। रिक्साले झन्डै बच्चालाई ठक्कर दिएन। मुटु चसक्क भयो। बच्चाप्रति माया भरिएर आयो। बालसुलभ बालकका औँलाहरू आमा बुबाको औँलाहरूसँग खेलिरहेका थिए, बिना कुनै डर त्रास। मानौ संसार र स्वर्ग दुवै त्यही थियो। म व्यग्र थिएँ, सबै स्वीकार्न सकिरहेको थिइनँ। मन अत्तालियो, मुटुको ढुकढुकी बढ्यो, डर लाग्यो, छाती भतभती पोल्न थाल्यो। मेरो करणी वीर्यबाट जन्मिएको सन्तान सौम्य हो भने मलाई मेरो आनुवंशिकताको प्रमाण चाहिन्छ। मैले आफैले बोलेका शब्दले मलाई चुनौती दिइरहेका थिए। सौम्य मेरो जित थियो र हार पनि। मन विगततर्फ दौडिरहेको थियो। बबई नदीसँगै जोडिएको मेरो गेरुवानी गाउँ सुनसान थियो। एक महिनाको फरकमा दुई ठूला दुर्घटना बिहोर्नु परेको थियो गाउँलेहरूले। जनयुद्धको नाममा गरिएको विद्रोह र सैनिक अपरेसनको नाममा गरिएको कार्यवाहीले ग्रामीण संरचना ध्वस्त बनेका थिए। विद्रोहीको अभियोगमा धनीराम र दलबहादुर घरतीलाई सरकारी पक्षबाट गोली ठोकिएको थियो। चुराकी गरेको अभियोगमा हरिराम शर्माको छाला तानेर नुनचुक दलिएको थियो र हर्कबहादुर टमाटालाई छिया छिया पारिएको थियो विद्रोही पक्षबाट। यो सबै देखेका गाउँलेहरूमा त्रास सकिएको थिएन। दुवै सेनाको सर्वत्र निन्दा भइरहेको थियो। आलेकाका र महेश सरलाई चुराकीको आरोपमा जङ्गल लगिएको थियो, फिर्ता छाडिएको थिएन। विद्रोहीलाई सहयोग गरेको अभियोगमा बुद्धि परवीर, हरिलाल र नारायण सेनाको तारेकमा छुटेका थिए। दुवैतर्फका सेनाले हामी फेरि आउनेछौँ भन्ने कर्कश बोली कसैले बिर्सेका थिएनन्। बाबु, अब तिमीले बिए गर्नुपर्छ, आमाको एकाएकको बोलीले मलाई जस्कायो। भर्खर बिए पढ्दै थिएँ, जुङ्गाका रेखी बस्दै थिए। यो उमेरमा म कसरी बिए गर्न सक्थेँ? न त पैसा, न त जागिर। बाबु, तिमीले अब घर छाड्नुपर्छ। आमाको दोस्रो वाक्यले मलाई झनै मर्मा हात बनायो। कहाँ जान सक्छु म? के गर्न सक्छु? के काम गर्न सक्ने हिम्मत छ मेरो? यी सबै प्रश्नहरू मेरो मगजमा अनुत्तरित थिए। आमाको मुखमा हेरिरहे अमुख बनेर। गाउँका युवाहरू दमादम गाउँ छाड्दै थिए। विद्रोहमा सामेल हुनु वा विदेश पलायन हुनुमा एक रोजुनु बाध्यता बनिसकेको थियो। विदेशमा जान पनि सजिलो थिएन, प्रक्रिया झन्झटिलो थियो। दलालीको ठगीमा परेका थिए जीवन, प्रेम र नवीनहरू। सम्झौता बमोजिमको काम र दाम पाएका थिएनन् विदेश जानेहरूले। म पिरोलिरहेको थिएँ। कान्छा र बहादुर उपनाम बोकेका धेरै नेपालीहरूको दर्दनाक कथा सुनेको थिएँ। मरूभूमि क्षेत्रमा गोठालो गर्दा गर्दै मरेका धेरै नेपालीको कारुणिक समाचार पत्र पत्रिकामा आइरहेका थिए। केही दिन अगाडि बलबहादुरको मृत शरीर बाकसमा प्याक गरेर गाउँसम्म आइपुगेको घटना मेरो दिमागमा ताजै थियो। दुःख गरी कमाएको पैसा पनि विद्रोहीहरूलाई चन्दाको रूपमा दिनुपर्थ्यो। विदेशबाट फर्केको अर्को दिन टुप्लुक्क आइपुग्थे चन्दा लिन। यी सबै घटनाले विदेश मोह पनि मेरो लागि निराशाजनक बनेको थियो। म आत्तिएको थिएँ। आमाको प्रश्नको जवाफ मैले छिट्टै दिनुपर्ने थियो। आमा उत्तरको प्रतीक्षामा हुनुहुन्थ्यो। बाबु, तिमीले जवाफ दिएनौ नि। के आमा, के को उत्तर? मैले नबुझे जस्तो, नजाने जस्तो र नसुने जस्तो गरेँ। तिम्रो बिहे विजय, किन आमा यति छिटो? आमाको मुहार मलिन देखियो। आमा मलाई घरदेखि टाढा पठाउन चाहनुहुन्थ्यो, सरकार पक्ष र विद्रोही पक्ष दुवैबाट बचाउन चाहनुहुन्थ्यो। बिहे भनेर त्यसै कहाँ हुन्छ र आमा? उपयुक्त केटी पनि चाहियो, पैसा पनि चाहियो। आमाले यसैलाई सहमति सम्झाउनु भएछ। सबै बन्दोबस्त म मिलाइहाल्छु, केटी हेर्न जाऊ मात्र। आमाको आग्रह नकार्न सकिनँ। आमाको बाध्यता र व्यवस्था दुवै बुझेको थिएँ मैले। गाउँमा एक्लै आमाको उपस्थिति म बिना चिन्ताजनक हुने निश्चित थियो। खाना खानेर सँगै बस्ने साथीको आशा आमाले मबाट गर्नुभएको थियो। यो सबै सम्झेर नै मैले आमाको आज्ञाकारी बन्नुपर्ने भयो। मैले केटी हेर्नै पर्ने भयो। म आफन्तको साथ लागेर कोहलपुर चटार गाउँ पुगेँ। वृन्दा हो मेरो नाम। मैले सोधेको प्रश्नको जवाफ लजाउँदै दिएकी थिइन् उनले। भर्खर 10 जोड 2 पढ्दै गरेकी वृन्दासँग मेरो सबै वास्तविकता बताए। झुटो नबोल्ने बानीको कदर गरिन् उनले। सहर नजिकै हुर्के बढेकी थिइन् उनी, मध्यम परिवारमा। गाउँमा बस्न गाह्रो हुने निश्चित थियो। धेरै अप्ठ्याराहरू बताए, धेरै बाध्यताहरू सुनाए। वृन्दा म प्रति सकारात्मक देखिन्, सहमति बन्यो, बिहेको कुरा चिनियो। एक हप्ताको बिहे म्याद राखेर म घर फर्किएँ। आमा बिहेको तयारीमा जुट्नुभयो। सामान्य तरिकाले बिहे भयो। हामी श्रीमान श्रीमती बन्यौँ। पुरा समाज हाम्रो बिहेको साक्षी बन्यो। माया प्रेमका रङ्गीन भोकाइहरूसँग हामी पनि रमायौँ। माया अङ्कुराउँदै थियो, पलाउँदै थियो र झाँगिँदै थियो। हामी छुट्टिनै पर्ने भयो। हाम्रो प्रेममा औँसीको गन्ती सुरु हुन थाल्यो। प्रेम प्रसङ्ग मधुर हुन थाल्यो। हाम्रा बाचा बन्धन अधुरै रहे। सैनिकहरू कम्ब्याट ड्रेसमा थिए, हतियार बोकेका थिए। अनुहारमा प्रचण्ड तापको राप थियो। निधारमा तारा अङ्कित राता कपडाको कफन बाँधिएका थिए। फरक भाषा, कोड र सङ्केतको प्रयोग गरिएको थियो। बालक, महिला, वृद्ध सबै सामेल थिए। देशप्रेम र वर्गीय द्वन्द्वको भाषण दिन थाले। निरङ्कुश प्रतिगमनको विरुद्ध आन्दोलनमा लाग्न आग्रह गरे। गोपनीयता र अनुशासनको विषयमा घरि थर्काउँथे, घरि सम्झाउँथे। रुखमा झुन्ड्याइएका फोटाहरू निशाना बनिरहेका थिए। सबै सुन्नु र हेर्नु हाम्रो बाध्यता थियो। मेरो सुन्दर गाउँ दिनदिनै कुरूप र भद्दा बन्दै गइरहेको थियो। एकातिर जातीय दमन, लैङ्गिक भेदभाव र अन्धविश्वासले जकडेको थियो भने गरिब गाउँलेहरू नयाँ नयाँ आगन्तुकलाई खाना खुवाउँदा खुवाउँदै हैरान भइसकेका थिए। हाम्रो गाउँमा घट्ने गरेका घटनाहरूले छिमेकी गाउँहरू बाटुले, कुरुले, हात्तीखाल र थक्लेनी पनि त्रसित थिए। देशभित्रको राजनीतिक अस्थिरताले सताइरहेको थियो। दलगत स्वार्थले प्रश्रय पाइरहेको अवस्थामा विद्रोही पक्षसँग वार्ताले निर्णायक मोड लिन सकिरहेको थिएन। दोहोरो चपेटामा युवाहरू धेरै जसो परेका थियौँ हामी। युवाहरूलाई जनयोद्धा बनाउन तल्लीन थिए उनीहरू। जनयोद्धा बन्न इन्कार गर्नेहरू सुराकी कहलिन्थे। सुराकीको नाममा हात काट्ने, आँखा फोर्ने र गोली ठोक्नेसम्मका हरकत देख्न र सुन्न पाइएको थियो। 14-15 वर्ष नपुगेका साना केटाकेटीहरूसहित हामीहरूलाई जङ्गलमा लगियो। आँखामा पट्टी बाँधिएका थिए। कसैको हात समातेर हामीलाई निकै निकै टाढा पुर्याइयो। थकान र चिन्ताले पिल्सेका हामीहरूले 3 दिनपछि मात्र खुल्ला आकाश देख्न पायौँ। हामी निरीह बनेर उनीहरूका पछि पछि हिँडिरह्यौँ। बाँच्नु मेरो बाध्यता बन्यो। वृद्ध मेरी आमा र वृन्दाका लागि मैले हतियार आफैतिर फर्काउन सकिनँ। भागेर घर फर्के पनि सेनाहरूले छाड्नेवाला थिएनन्। लाचार थिएँ म। नडुलेका ठाउँ डुलियो, नखाएको चिज खाइयो। कहिले दिनमा सुतियो, रातमा डुलियो। कहिले राति सुतियो, दिनमा डुलियो। सैन्य तालिम लिइयो, खुट्टा बजार लगाइयो, गोली बम बारुद एम्बुस पड्काउन सिकाइयो, युद्धमा रमाउनु दिनचर्या बन्न थाल्यो। घर छाडेको 3 वर्ष पुगिसकेको थियो। 3 वर्षको बीचमा मुस्किल 3 पटक रातमै आउने र रातमै फर्कने गरेको थिएँ। घरमा आउँदा आमा निकै रुनुहुन्थ्यो। वृन्दा घरमा नआउन सल्लाह दिन्थिन्। हतियारसँगै दिन बित्दै थिए। विद्रोही र सरकार पक्षको वार्ता हुने भयो। युद्ध विराम गरियो। युएनओको क्यान्टोन्मेन्टमा हतियार बिसाइ हामी घर फर्क्यौँ। यसपटक भने म 2 महिनामै घर फर्केको थिएँ। म बाबु बन्दै थिएँ। वृन्दाको रूपरङ्ग हेर्न लायकको थियो। उनको शरीर गोलाकार बन्दै गएको थियो। बढ्दै गरेको पेट हेरेर खुबै माया लाग्थ्यो। मन प्रफुल्लित थियो। मेरो जिनबाट नयाँ अनुहार बन्दै थियो। अप्ठ्यारोलाई पनि सजिलो मानिरहेकी थिइन् वृन्दा। आमा निकै खुसी देखिनुहुन्थ्यो। मेरो उपस्थितिमा आमाका लागि सबैभन्दा ठुलो कुरा हुन्थ्यो। म अब पूर्ण रूपले घर फर्किसकेको थिएँ। धेरै साथीहरूलाई बाटोमै मृत रूपमा छोडेर फर्किएको थिएँ। भाग्यले बचाएको थियो मलाई। नयाँ सन्तानको प्रतीक्षामा थियौँ। छोरा र छोरीको शर्त राखेर धेरै पटक सिक्का आकाशतर्फ फालेका थियौँ हामीले। कहिले वृन्दाले जित्थिन् त कहिले मैले। उनी छोरा चाहन्थिन्, म छोरी। आखिर वृन्दाले नै जितिन्, छोरा जन्मियो। सौम्य भनेर उनैले नाम दिइन्। म समर्थक बने। सबै आफन्तलाई बोलाइयो। गाउँ पनि शान्त भइसकेको हुनाले बिहेमा झैँ भोज भत्तेर भयो। अबिर र मालाले म छोपिएको थिएँ। दुबो र पातीले ढाकिएको थिएँ। हामीलाई बधाई दिनेहरू धेरै थिए। छोरो जन्मदा हर्ष बढाइ गर्ने हाम्रो पुरानो चलन थियो। मेरो जिम्मेवारी थपिँदै थियो। आमा, वृन्दा र सौम्य मेरा पछाडि थिए। मैले गाउँमा सानोतिनो व्यवसाय थालिसकेको थिएँ। सीमित कमाईमा पनि सन्तुष्ट थियौँ हामी। सौम्य क्रमशः बढ्दै थियो। उसमा शारीरिक परिवर्तनहरू देखिँदै थिए। नाकको आकार परिवर्तन भएर च्याप्टो हुँदै थियो। आँखा उमेरसँगै साना देखिँदै थिए। आस्था पुरै बन्द चाहिँ देखिन्थे। मोटा मोटा र छोटा छोटा खुट्टा दरिला र अँठिला देखिन थालेका थिए। अनुहार गोलो र रङ कालो कालो बन्दै गयो। म र वृन्दा दुवै गोरा थियौँ। छोरो भने कालो देखिँदै गयो। हामी आर्य समुदायका थियौँ। उससँग आर्य समुदायसँग मिल्ने कुनै सङ्केत थिएनन्। मङ्गोलियन चालढालले मलाई मुखदर्शक बनाएको थियो। नजिकै राखेर हेरेँ, टाढा बसेर सम्झिएँ। चित्त बुझिरहेको थिएन। क्षणिक खुसी अब चिन्तामा परिणत हुँदै थियो। गाउँघरमा सबैले विजय कस्तो बच्चा जन्माइस् तैँले हँ भन्न समेत पछि परेन। आमा समेत चिन्तित बन्न थाल्नुभयो। मसँग भन्दा आमासँग धेरै समय बसेकी थिइन् वृन्दा। मलाई भन्दा आमालाई बढी जानकारी थियो वृन्दाको, तर आमा केही बोल्न चाहनु भएन। बाबु, वृन्दाको उमेर जवानीमा छ, जवानी पोखिन्छ कि भनेर सुनाउनु भएको सम्झे आमाले। मनमा धेरै तर्कनाहरू खेले। मेरो छोराको चालढाल, अनुहार, बोलीचाली, रूपरङ्ग कतै अन्त्य गइसकेको थियो। म वृन्दाबाट क्रमशः टाढिँदै जान थालेँ। सन्तानले पुलको काम गर्छन् भन्ने सुनेको थिएँ। हामी सन्तानकै कारणबाट 2 किनारा बन्दै जान थालेका थियौँ। शङ्का उपशङ्का बढ्दै जान थालेको थियो। वृन्दा, यो कस्तो बच्चा जन्मायो? धेरै पटक सोधेँ उनीसँग। सुरु सुरुमा त खिस्स हाँस्थिन् र भन्थिन्, तपाईँ जस्तो। मेरो निरन्तरको शङ्काले हाम्रो सम्बन्धमा दरार उत्पन्न गरायो। हाम्रो जीवनरूपी रथको सन्तुलन बिग्रिन थालिसकेको थियो। मेरो हरेक शङ्कामा उनी झर्कन्थिन्। आगेको फिलुङ्गो र झगडाको बिउ ठुलो किन चाहिन्थ्यो र? ससाना कुरामा हाम्रो झगडा बढ्दै गयो। हामी एकअर्काबाट टाढिँदै गयौँ। हाम्रो खिचातानीमा आमा हैरान हुनुहुन्थ्यो। आमाले गाउँका भलाद्मीहरूलाई बोलाएर हामीलाई सम्झाउनु भयो। जे हुनु भइहाल्यो, आफ्नो घर परिवारको लाज बचाउनुपर्छ। वृन्दालाई आरोप नलगाऊ बाबु, सात पुस्तासम्म बच्चाको अनुहार मिल्छ भन्छन्। कुनै तिम्रा बुबा बाजे यस्तै थिए कि? बलात्मीहरूले सम्झाए आफ्नै पारामा। वृन्दाले पनि शङ्का गरिहाल्नुपर्ने त्यस्तो लक्षण कहिले देखाएकी थिएनन्। तर मेरो अन्तरात्माले मानिरहेको थिएन। जति जति सौम्य मेरो नजिक पर्थ्यो, त्यति मेरो धड्कन बढ्थ्यो। मेरो सपना ऊ कहिल्यै भन्न सकेन। सौम्य हाम्रो झगडाको बिउ बन्यो। चरित्र हत्या र महिला हिंसाको आरोप लगाएर जिल्ला अदालत सुर्खेतमा वृन्दाले मुद्दा दर्ता गराइन्। महिला अधिकार कर्मीहरू खनिएमा माथि, कैयौँले सम्झाए पनि, कतिले थर्काए पनि महिला हिंसाको आरोपमा जेल चलान गर्ने धम्की समेत दिए। म फैसलाको पर्खाइमा थिएँ। विजय भाइ, मुख्य न्यायाधीश आउने बेला भइसकेको छ। अबको एकैछिनमा हाम्रो मुद्दा किनारा लाग्छ। बाह्रको शब्दले जस्किएँ म। आज फेरि एकपटक अदालतको कठघरामा उभिँदै थिएँ म। वकिलहरू क्रमशः आउन थाले। वातावरण सुनसान बन्न थाल्यो। सौम्यको औँला समातेर वृन्दा अदालतको परिसरमा देखिन्। बच्चाले औँला फुत्काएर बगैँचातिर दौडियो, फुल ट्याप्प टिप्यो, अनुहार प्रफुल्लित बनायो। आमाले बल प्रयोग गर्नुभन्दा पहिला नै उसले फुललाई आफ्नो बनाएको थियो। आफ्नो जितमा खुसी मनायो। आमाको मुखमा हेरेर फिस्सा हाँस्यो। उनी सरासर भित्र आइन्। उनको मनमा कुनै त्रास थिएन, सङ्कोच थिएन। महिला अधिकार कर्मी, नारीवादी समूह, पत्रकार, आफन्त र विभिन्न सङ्घ संस्थाहरूबाट सहयोग पाएकी थिइन्। जिल्ला र पुनरावेदन जस्तै यसपटकको फैसला पनि आफ्नो पक्षमा हुने कुरामा सायद उनी ढुक्क थिइन्। उनका आँखा अदालतको चारैतिर दौडिए। कसैलाई खोजिरहेकी थिइन् उनी। सायद त्यो खोज्वा पात्र म नै थिएँ। यस पूर्वका फैसलामा म कमजोर साबित भएको थिएँ। यसपटकको फैसला पनि उनैको पक्षमा भएमा उनले पुनः चरित्रहीन नारीको अभियोग खेप्नुपर्ने थिएन। बहादुर महिलाको कायर लोग्ने साबित हुने थिएँ म। सौम्यसँग मेरो रगतको नाता जोडिन्थ्यो। ऊ मेरो चलचल सम्पत्तिको हकदार हुने निश्चित थियो। मेरो मानसपटलमा उही पुरानो जिल्ला अदालत र पुनरावेदन अदालत घुमिरहेको थियो। चरित्र हत्या र महिला हिंसाको आरोपमा जिल्ला अदालतमा उभिएको थिएँ म त्यति बेला। वृन्दाको पक्षबाट बहस गरिरहेका वकिलले कैयौँ प्रश्नको उत्तर अनुत्तरित बनेका थिए। कसैमाथि शङ्का छ भन्ने प्रश्न पटक पटक सोधिरहेका थिए उनले। म नाजवाफ थिएँ। कसैमाथि किटानी गर्न नसक्नु सायद मेरो कमजोरी थियो। पुरुष प्रधान समाजमा महिलाहरू पीडित हुने गरेका, हिन्दू धर्मावलम्बी महिलाले राट्न नसक्ने र पितृत्वको ठेगान आमा नै भर पर्ने जस्ता कारणहरू देखाइ वृन्दाले मुद्दा जितेकी थिइन्। जिल्ला अदालतको फैसला अनुसार सौम्यलाई मैले आफ्नो सन्तान सम्झाउनु पर्थ्यो, वृन्दासँग क्षमायाचना गर्नुपर्थ्यो। म यी दुवै गर्न तयार थिइनँ। मैले विकल्पको खोजी गरिरहेको थिएँ। आनुवंशिकताको प्रमाण जुटाउनका लागि पुनरावेदनमा मुद्दा दर्ता गरेको थिएँ। मुद्दाले प्रमाणलाई आधार लिई अनुहार हावभावलाई प्रमाणको रूपमा नलिने जिकिर गर्दै जिल्लाको फैसला कानुन बमोजिम भएकोले सोही फैसला सदर गरिएको भन्ने पुनरावेदनको निर्णय थियो। धेरैको शिकार बने, महिला हिंसावादी बने, पत्रकारहरूका ठाडा र तिखा प्रश्नहरूले भित्रभित्रै काटिए, वृन्दाको नजरमा शङ्कालु लोग्ने बने, आफ्नो सन्तानलाई स्वीकार्न नसक्ने घमण्डी बाबु बने, समाजमा उपेक्षित र तिरस्कृत बने। तर मेरो पुरुषत्वले मलाई डगमगाउन दिएन। मेरो सोले सौम्यलाई स्वीकार्न सकेन। म धेरै पटक हारेको थिएँ। घरबाट, समाजबाट, अदालतबाट मन हारेको थिएन। लाचार भएर सौम्यलाई आफ्नो सन्तानको रूपमा अप्नाउन सकिरहेको थिइनँ। मैले सर्वोच्चमा न्यायका लागि ढोकडाका ढकढकाउने निर्णय गरेको थिएँ। अन्याय सहनु मेरो लागि सामान्य कुरा थिएन। प्रतिष्ठाको लडाईँ लड्न चाहन्थेँ म। न्यायका लागि मेरो करणी वीर्यबाट जन्मेको सन्तान सौम्य हुँदै होइन। यदि हो भने डिएनए परीक्षण गरेर नाता कायम गरिपाऊँ भनी मुद्दा दर्ता गराएको थिएँ। अदालत खचाखच हुँदै थियो। अनेक थरीको भिडमा चिनेको अनुहार वृन्दाको मात्र थियो। अनुहारमा हेरे उनी जस्तै थिइन्, उस्तै राम्री थिइन्। मुख्य न्यायाधीशको आगमन भयो। वकिलहरू सँगसँगै भित्र पसे। मेरा आँखा न्यायको तराजुतर्फ तानिए। तराजुका दुई पाटामा वृन्दा र म थियौँ। सौम्य बीचको बिन्दुमा थियो, जो जता पनि ढल्किन सक्थ्यो। मुद्दाको सुनवाई सुरु भयो। फैसला मेरो पक्षमा भए सौम्यले बाबु खोज्नुपर्ने थियो, वृन्दा मबाट छुट्टिनुपर्ने थियो। चरित्रहीन महिलाको उपमा बिहोर्नु पर्थ्यो उनले। सौम्य नजन्मिएको भए मेरो अनुपस्थितिमा परपुरुष गमनलाई पनि बढी महत्त्व दिँदैनथे सायद मैले। कुनै शङ्का थिएन उनीप्रति। सौम्यको जीवडाल र मङ्गोलियन मुखाकृतिले जिल्ला पुनरावेदन हुँदै सर्वोच्च पुर्याएको थियो मलाई। बिएपछिका हरेक क्षण सम्झे, दिन र रातको कल्पनामा डुले। उनीसँगको सम्बन्ध कतै पातलिएको भेट्टाउन सकिन, सधैँ नजिकै भएको मात्र सुहाएँ। दुःख सुखमा उत्तिकै खुसी, व्यवहार एकै नासको, हरेक कामलाई गम्भीरतापूर्वक सोच्ने, कोमल हृदय, सहयोगी भावना, गाउँलेहरूकी उदाहरणीय महिला। म आफैबाट कमजोर हुँदै थिएँ भित्रभित्रै। वृन्दालाई मिथ्या आरोपमा अदालत पुर्याएर गल्ती गरिरहेछु जस्तो लाग्न थाल्यो। उनको अनुहार हेरे, उनी गम्भीर थिइन्। गम्भीरतामा पनि उनको सौन्दर्य उडेको थिएन। ओठको दाहिनेपट्टिको कालो कोठी झनै चमकदार भए जस्तो लाग्थ्यो। त्यही कोठी हो जसलाई मैले बारम्बार चुम्बन गरेको थिएँ। उनीप्रति माया झनै बढेर आयो। मुद्दा एक दिनका लागि अझै सरे पनि हुन्थ्यो जस्तै लाग्थ्यो। अन्ततः डीएनए परीक्षणको रिपोर्ट मुख्य न्यायाधीशले निकाले। वातावरण सुनसान बन्यो। सबैका नजर कागजतर्फ थिए। न्यायाधीशको न्याय सुन्न आतुर थिए सबै। मौन थिएँ म र मौन थिइन् वृन्दा पनि। डीएनएको रिपोर्ट सुनाइयो। रिपोर्टले सौम्य मेरो छोरो नभएको पुष्टि गरिदियो। जिल्ला र पुनरावेदनका सबै फैसला बदल गरिए। आनुवंशिकताको रिपोर्टको आधारमा विजय र सौम्यको सम्बन्ध नदेखिएको भन्ने मुद्दा मेरो पक्षमा फैसला भयो। वृन्दाका ओठ तालु सुके, उनको शिर झुक्यो, आँखा रसाउन थाले। सौम्य एक तमासले वृन्दाका रसाइरहेका आँखा हेर्न थाल्यो। म अन्तिम पटक विजय महसुस गर्दै बाहिरिए। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथा फैसलाको वाचन हो। यो वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। आज हामीले सुमित्रा नेउपानेको कथा संग्रह आँखा र आँखाहरूबाट दुई कथा वाचन तपाईँ समक्ष प्रस्तुत गर्यौं र यो कथाहरूको वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को दिन शुक्रबार फेरि हामी गएको शुक्रबार बाँकी रहेको कथाको वाचन लिएर आउने नै छौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी बिदा हुन्छौँ। शुभरात्रि।